السلام عليكم ورحمة الله وبركاته. بسم الله الرحمن الرحيم. بالکل بیٹھے تو دور دور ہے، قریب قریب. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد. ذکر قلبی گواہی، ارشاد فرمایا وقوف قلبی یہ ہے کہ ہر گھڑی ہر آن یہ دھیان رکھنا ہے کہ میرا دل کہہ رہا ہے اللہ اللہ اللہ، دھیان رکھنا ہے. کچھ لوگ نئی نئی باتیں، نئی نئی تجاویز لاتے ہیں کہ اللہ اللہ کے بجائے یا اللہ کہنا چاہیے، یا اللہ کہنا چاہیے. بعض ایسے کہتے ہیں. میرے دوستوں، مشائخ نے قرآن و سنت سے یہ ذکر اذکار اخذ کیے. ہمیں چاہیے کہ ہم ان بزرگوں کے تقوی اور نیک نیتی سے کیے گئے تجربات پر اعتماد کریں. اس لیے یہ لفظ اللہ جو کہ اسم اعظم ہے، یہی لفظ ذکر کے لیے بہترین ہے. اس میں اضافے نہیں کرنی چاہیے. یہی اسم ذات ہے، یہی اسم جلال ہے. اس نام کی جلالت شان کی وجہ سے دل کے اندر سے بڑی جلدی دوسری چیزوں کی محبت نکل جاتی ہے. دل میں اللہ اللہ کا ذکر کرنے سے دوسری چیزوں کی محبت نکل جاتی ہے. بہت سارے لوگ بیچارے آ کر سوال کرتے ہیں، ہمارے دلوں میں بہت ساری محبتیں بیٹھی ہوئی ہیں، تو اس کو نکالنے کی کوشش مت کرو. ذکر کرنا شروع کر دیں، مراقبہ شروع کر دیں، اللہ کا نام لینا شروع کر دیں گے تو اللہ کی ذات سے امید ہے کہ اللہ کی محبت بیٹھے گی تو غیر کی محبت نکل جائے گی. اس لیے نوجوان جو اس لائن میں بڑے پریشان ہیں، تو غیر کی محبت نکالنے کے لیے، اللہ کی محبت لانے کے لیے یہ اسم اور مراقبہ کریں. اس لیے کہ اس کی تاثیر گرم ہے اور یہ نام دوسری چیزوں کو جلا دیتا ہے. بزرگوں نے تجربات کیے ہیں، اس لیے اسی اللہ اللہ کے نام کا شروع میں کثرت سے ذکر کرنا ہے. یہ خفیہ ذکر بعد میں خود بخود التجا کا روپ دھار لیتا ہے. یہ ایک لفظ ہے، اس کا دل میں جاری ہونا آسان ہوتا ہے. اللہ کا لفظ سے ہمارے دل کو جاری کرنا ہے. ہر ایک انسان کا دل حرکت کر رہا ہے، دھڑکتا ہے کہ نہیں دھڑکتا؟ دل دھڑکتا ہے، جبھی تو زندہ ہے. اس کی جو دھڑکنے کی آواز ہے اس کو اللہ سے تبدیل کرنا ہے کہ اللہ اللہ بول رہا ہے. تو بیٹھ کر یہ سوچنا ہے، تو ظاہر بات ہے دل جب اللہ اللہ بولنا شروع کر دے گا تو انسان تھکے گا ہی. کیوں؟ کہ اس کا دل ہے. اس کو کہتے ذکر قلبی، کہ دل ذاکر ہو گیا. اب وہ اللہ اللہ کہنے، اب دل تو ہر وقت حرکت میں ہے اور ہم اس کو سن رہے ہیں اور وہ اللہ اللہ کہہ رہا ہے، تو اس کا اثر پھر ہماری جسم پر اور باڈی پر پڑتا ہے. یہ سب سیکھنا پڑتا ہے، سیکھنے سے سب آ جاتا ہے. آپ نے دیکھا ہوگا جب بچہ محبت میں امی کو پکارتا ہے تو امی 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 کی رٹ لگاتا ہے. تو بتاؤ، اس رٹ سے امی بھی اس کی پکار کو سن لیتی ہے. لیکن کبھی آپ نے دیکھا کہ بچی یا امی کہتا ہوں، کس میں مزہ زیادہ ہے؟ بولو، امی امی میں ہے. ایسے اللہ 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 کہنے میں مزہ، یا اللہ نہیں، اللہ اللہ کہنے میں مزہ. تو ذکر کے لیے صرف اللہ کا لفظ، اللہ 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 اللہ، بس انشاءاللہ اس سے دل جاری ہو جائے گا. حدیث شریف میں بھی آیا کہ جب تک ایک بھی اللہ اللہ کہنے والا ہوگا قیامت اس وقت تک قائم نہیں ہوگی. اس لیے اللہ اللہ کرنے سے اس حدیث پر بھی عمل ہو جاتا ہے. اگر بار بار اللہ کا ذاتی نام لیا جائے تو اس کی ذات کے ساتھ محبت بڑھتی ہے. اللہ کا نام لیا جائے اللہ اللہ، تو तो जाहिर बात है जिसका नाम ज्यादा लिया जाएगा उसकी मोहब्बत बढ़ेगी। ये बात सही है। इसलिए अल्लाह की मोहब्बत को बिठाना है तो अल्लाह का नाम लेना शुरू कर दे। अब जबान से तो कम ले सकेगा लेकिन दिल से लेना शुरू कर दे तो हर वक्त अल्लाह अल्लाह कह रहा है, तो फिर गैर की मोहब्बत दिल से निकल जाएगी, फिर पढ़ने में ध्यान भी रहेगा, सब कुछ रहेगा। और जिंदगी में इखलास पैदा होता है। हजरत मुफ्ती आजम मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह ने भी अपनी तफसीर में तज़र्रुअन व खीफतन के जिम्न में लिखा है कि उससे जिक्र खफी का सबूत मिलता है। मुराकबा क्या है? फरमाया मुराकबा सबसे हट कट कर अल्लाह ताला की याद में लग जाने को कहते हैं। सबसे हट कट करके, सबसे मिले हुए हो तो मुराकबा नहीं हो सकता, इसलिए है तो सबके साथ लेकिन अलग हो जाओ। ये है, ज्यादा बातें न करें बल्कि अलग होकर हट कट करके अल्लाह की याद में लग जाने को मुराकबा कहते हैं। कम अज कम ये शदीद तमन्ना तो हर किसी की हो कि कब मैं अल्लाह ताला की याद में डूब कर बैठूं, कब अल्लाह ताला की याद में डूब कर बैठूं। अभी हम डूबते नहीं हैं, थोड़ा थोड़ा करते। इस शदीद तमन्ना और दुआएं मांगते रहने से मुराकबा और मामूलत की पाबंदी करना आसानी से नसीब हो जाता है। इसके जरिए से वकूफ कल्बी की पाबंदी करने की कोशिश भी मुराकबा को आसान बना देती है। जी फिर फरमाया इस्तिग़फ़ार नदामत के साथ करना चाहिए। हम इस्तिग़फ़ार की तस्बीह पढ़ते हैं लेकिन गफलत के साथ पढ़ते हैं। फरमाया नदामत के साथ, यानी अपने गुनाह का हमें इस्तेहज़ार हो और गोया के अल्लाह मेरे सामने हैं और मैं अल्लाह से कह अल्लाह माफ़ कर दो, अल्लाह माफ़ कर, भी मैं कहे अस्तग़फ़िरुल्लाह अस्तग़फ़िरुल्लाह अस्तग़फ़िरुल्लाह। गोया अल्लाह सामने है, जैसे एक बंदा सामने तो मुझे माफ़ कर दो मैंने गलती की तो माफ़ कर देता है, तो अल्लाह को भी इस तरीके सामने रखो। तो इंसान अपने गुनाहों का ध्यान रखते हुए, अपनी गलतियों का ध्यान रखते हुए फिर इस्तग़फ़ार करेगा तो इस्तग़फ़ार से उसके गुनाह माफ हो जाते, उसकी बड़ी बरकत है। यह नदामत अल्लाह की बारगाह में माजरत है, अपने गुनाहों पर अफसोस है। इस दुनिया में हर माजरत करने वाले, हर सॉरी करने वाले को लोग माफ कर देते, भाई माफ कर देते, सॉरी करने वाले को माफ कर देते, उस पर लोग तरस खा लेते हैं। सोचे रब्बे रहमान जो सबसे ज्यादा तरस खाने वाला है, सबसे ज्यादा रहीम और करीम है, वो क्यों नहीं माफ करेगा? एक बंदा माफ कर देता है तो रब क्यों नहीं माफ करेगा? इसलिए हमें अल्लाह के सामने मांगे, माफी दिखाई नहीं देती है लेकिन हमारा काम है माफी मांग लिया, अल्लाह ने माफ कर दिया, हम ये उम्मीद रखते। जब गुनहगारों ने रोके या गफूर कहा, बरस पड़ा है करम का सिहाब क्या कहना। करम उसके साथ मांगे। फरमाया दुरूद शरीफ 200 दफा दुरूद शरीफ पाबंदी से पढ़े सुबह शाम, जैसे इस्तग़फ़ार है सुबह शाम पढ़ते हैं। तो एक तो मुराकबा करना है, जो वज़ाइफ़ बताए थे ना उसमें एक मुराकबा करना, मुराकबा का बताया सबसे हट कट करके अल्लाह की याद में डूब जाने का नाम मुराकबा। इस्तग़फ़ार करते वक्त अपने गुनाहों को याद करते हुए अल्लाह से माफी मांगे, दुरूद शरीफ पाबंदी से पढ़ेंगे तो जरूर मोहब्बत रसूल बढ़ेगी। अब दुरूद शरीफ में भी हुआ कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मदीना मुनव्वरा मेरे सामने रोजा मुबारक है और मैं उनके सामने खड़े होकर दुरूद पढ़ रहा हूं, ये तसव्वुर करके पढ़े। तो दुरूद पढ़ने से क्या होता, नबी की मोहब्बत बढ़ेगी, इत्तिबाए रसूल करना आसान हो जाएगा, बल्कि सुन्नत पर अमल करते रहने की बरकत से सुन्नत पर अमल करना तबीयत का तकाजा बन जाएगा। इसलिए बहुत जरूरी है कि हम पाबंदी से हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में निहायत अदब और मोहब्बत से दुरूद शरीफ पढ़ते रहें। और चौथी चीज तिलावत कुरान है ना, पहला काम क्या है, मुराकबा, या पहला तस्बीह पढ़ लो, दुरूद शरीफ है, इस्तग़फ़ार है और फिर मुराकबा कर लो। चौथा है तिलावत कुरान हकीम। इरशाद फरमाया अल्लाह ताला का कलाम शाही कलाम, कलामुल मुलुक मुलुकुल कलाम, اللہ تعالیٰ کے کلام کی تلاوت بڑی سعادت ہے، اللہ کے کلام کو پڑھنا چاہیے روزانہ، اس کو آنکھوں سے دیکھنا بھی عبادت ہے، اس کو پڑھنا بھی عبادت ہے، اس کو چھونا بھی عبادت ہے۔ تو فرمایا اس میں غور و فکر کرنے کا موقع ملتا ہے۔ قرآن مجید کی تلاوت اللہ تعالیٰ سے رابطہ محبت کو بڑھاتی ہے، اللہ سے محبت کو بڑھاتی ہے۔ نبی پر درود پڑھنے سے نبی کی محبت بڑھتی ہے، اور قرآن کو پڑھنے سے اللہ تعالیٰ سے تعلق پیدا ہوتا ہے، مراقبہ کرنے سے اللہ کی محبت بڑھتی ہے، استغفار کرنے سے گناہوں سے ندامت ہوتی ہے۔ اس لیے ادب اور محبت سے ایک پارا ضرور قرآن شریف کی تلاوت کرے، نہ ہو سکے تو ادا کرے لیکن ضرور کرے۔ اور پانچویں چیز رابطہ شیخ۔ فرمایا رابطہ شیخ ہمارے سلسلے عالیہ نقشبندیہ کا اصل اصول ہے، یعنی رابطہ رکھنا، یعنی کارگزاری سنانا، احوال پیش کرنا، تو یہ اصل اصول ہے۔ آدمی قرآن بھی پڑھ رہا ہے، درود بھی پڑھ رہا ہے، استغفار بھی کر رہا ہے، مراقبہ بھی کر رہا ہے، لیکن اگر رابطہ نہیں رکھتا تو بھی نفع نہیں۔ اس لیے فرمایا اصل اصول ہے، تجربہ ہے کہ جو رابطے میں آگے بڑھا وہ روحانی ترقی بھی جلدی کرتا ہے، جو رابطے میں آگے بڑھا وہ روحانی ترقی بھی جلدی کرتا ہے، جو رابطے میں کمزور ہے وہ روحانیت میں بھی کمزور ہے۔ اس لیے لوگ، جو لوگ زیادہ پوچھتے رہتے ہیں ہم ایسا ہو رہا ہے ویسا ہو رہا ہے، وہ بہت جلدی ترقی کرتے ہیں، اور جو بالکل بتاتے ہی نہیں، دو تین مہینے کے اندر کبھی کبھی کچھ کہہ دیا، تو رابطہ کم ہونے کی وجہ سے ان کو نفع بھی کم ہوتا ہے۔ اس لیے یہ ضروری ہے۔ تو ہمارے اندر پانچ کام ہیں، پہلا کیا ہے، چاہے درود شریف ہو اور استغفار ہو اور قرآن شریف کی تلاوت ہو اور اس کے بعد مراقبہ ہو، اور پانچویں چیز رابطہ قلب، یعنی رابطہ شیخ۔ تو فرمایا اس لیے کہ وہ صحبت کے فیضان سے محروم ہوتا ہے، جو رابطہ نہیں رکھتا ہے پھر اس کو وہ فیض نہیں ملتا ہے، توجہ نہیں ملتی ہے۔ اس لیے ہر ممکن طریقے سے رابطے کو مضبوط کرنے کی کوشش کرنی چاہیے، سمجھے؟ رابطہ نہیں ہوگا تو انسان بہت پیچھے رہے گا۔ ارشاد فرمایا یہ معمولات کوئی سارا دن نہیں ہے، مگر ان کی پابندی کرنے سے دین پر عمل آسان ہو جاتا ہے۔ یہ معمولات جو بتائے گئے ہیں، رات میں پھر بتائے جائیں گے، اس سے پہلے بھی بتایا، اب اس کی تھوڑی تفصیل بھی بتا دی، تو اس پر پابندی کرنے سے عمل آسان ہو جاتا ہے اور دین پر چلنے کا ذوق و شوق پیدا ہو جاتا ہے۔ ان معمولات کی مثال بالکل اسی طرح ہے جس طرح مریض کے لیے دوا ہوتی ہے، مریض کے لیے دوا ہوتی ہے۔ دوا کوئی پیٹ بھرنے کے لیے نہیں ہوتی بلکہ بھوک لگانے کے لیے ہوتی ہے۔ تو اسی طریقے سے معمولات بھی نیکیوں کی بھوک لگانے کے لیے ہے، اس کو کرنے سے نیکی کرنے کا شوق پیدا ہوگا، ورنہ نیکی کرنے کا شوق ہی پیدا نہیں ہوگا۔ جب کھانے بھوک ہی نہیں لگی تو کھانے کا کیا مزہ آئے گا؟ اسی طریقے سے نیکی کے شوق ہی نہیں ہے تو کیا نیکی کرے گا؟ تو یہ گارنٹیڈ علاج ہے، جو انسان بھی کرے گا، جوان ہو یا بوڑھا ہو، کتنا ہی گنہگار ہو، پھر بھی اللہ تعالیٰ اس کو اپنے محبوب بندوں میں شامل کر لے جو انسان اس کو کرے گا۔ اس لیے انہیں ہر حال میں کرے، بلکہ انہیں کھانے پینے اور سونے سے زیادہ اہم سمجھے۔ دوسری بات ہے دکھ کی بات۔ فرمایا بیان میں مراقبہ نہ کریں۔ بہت سارے لوگوں کی عادت ہوتی ہے، بیان چل رہا ہوتا ہے تو کچھ تو تسبیح پڑھتے رہتے ہیں، جو تسبیح ذکر لسانی کرنے والے ہوتے ہیں وہ تسبیح پڑھتے رہتے ہیں، اور پھر مراقبہ کرنے والے ان کو بھی بڑا شوق ہوتا ہے، تو بیان چل رہا ہوتا ہے وہ مراقبے میں ہوتے ہیں، سمجھے؟ چاہے وہ آنکھیں کھلی ہوتی ہیں لیکن دھیان ادھر نہیں ہوتا ہے۔ تو فرمایا کہ دیکھو، ہمیشہ یہ بیان جو ہے یہ بھی ایک ذکر ہے، ہے کہ نہیں؟ یہ ذکر ہو رہا ہے، مجلس ہو رہی ہے، تو پھر اس کے اندر پھر دوسری عبادت کریں گے تو کرش ہو جائے گی عبادت۔ ایک عبادت تو چل ہی رہی ہے، اب ایک آدمی نماز پڑھ رہا ہے تو نماز ایک عبادت ہے، اس نے سوچا یار نماز میں ویسے ہی کھڑا رہے تو کانوں میں بیان بھی لگا دوں، سوچتا ہے کہ ذرا ڈبل کام ہو جائے گا، ڈبل عبادت ہوگی تو ذرا زیادہ ثواب ملے گا، قرآن بھی اپنی نماز بھی چلتی رہے گی، بیان بھی چلتا رہے گا، تو کیا بتاؤ اس کی نماز ہوگی؟ ارے بولو، ارے کیوں خاموش ہوگی، تیرے منہ نہیں چڑھا، نہیں ہوگی نماز. تو ایسے ہی ہم لوگ ذرا بہت ہوشیار ہو گئے نا نیکی میں، تو بولے بیان چل رہا ہے تو چلو تھوڑی سی تسبیح نکالو. اچھا پہلے نہیں پڑھے، وہ بیان شروع ہوا تو تسبیح نکالے گا اور ذکر شروع کر دیتا ہے. یہ بالکل غلط بات ہے، اس سے فائدہ نہیں ہوتا، اس سے بہت بڑا نقصان ہوتا ہے. نہ یہ عبادت اس کو جو سننے کی ہے وہ سن سکتا ہے، نہ جو ذکر کرنا ہے وہ بھی نہیں کر سکتا، کیونکہ دونوں ادھوری رہ گئی. تو اس کا دماغ پھر ہے نا، یہ آدمی کا دماغ پھر زیادہ خراب ہو جاتا ہے، اس کو سکون نہیں ملے گا. اس لیے کوئی بھی ایک عبادت ہو اس کو دھیان اور توجہ کے ساتھ سنیں. جیسے یہ ذکر ہو رہا ہے، یہ مجلس ہو رہی ہے، تو ہم سب کچھ چھوڑ دیں اور پوری دھیان اور توجہ کے ساتھ جب یہاں سے ختم ہو گیا پھر تسبیح نکالیں، بولے اب بات نہیں کرنی، میرے ذکر کرنا. لیکن ہمیں نفس کیسے بہکاتا ہے، میں نے بہت سو کو تسبیح بند کرا دی جو بیان کے بیچ میں تسبیح لے کے بیٹھ جاتے ہیں. لیکن مراقبہ تو سمجھ میں نہ آتا، کوئی مراقبہ بھی کر لیتا ہوں تو حضرت بتا رہے کہ دیکھو مراقبہ بہت سے لوگ کرتے ہیں. تو یہ نہ کریں، توجہ کے ساتھ بات سنیں. مراقبہ کروں گے تو دھیان کدھر ہے، دل کی طرف دھیان رکھو گے تو ادھر دھیان نہیں ہوگا. چاہے آنکھیں کھلی ہے تو پھر آپ وہ بھی نہ کیا یہ بھی نہ کیا، تو اتنا وقت بیکار گیا. تو اس لیے یاد رکھے پوری زندگی کہیں بھی ہو، جماعتوں میں بھی ہو، تو بھائی جس ساتھی کا بھی بیان چل رہا ہے اس کی بات کو دھیان توجہ کے ساتھ سنو، چاہے ظہر میں ہو، عصر میں ہو، عشاء میں ہو، جب بھی اس کی بات ہو. یہ نہ دیکھے تو مجھے آتا ہے، یہ تو بیان کیا کرے گا، یہ تو معمولی بات نہیں. اس کو بھی دھیان سے سنو، کیا پتا اس کی زبان سے ہماری ہدایت کی بات نکل جائے اور ہمیں فائدہ ہو جائے. آج تو اس کی بات اس لیے نہیں سنتے ہیں کہ میں نے تو اس کو سکھائی ہے، تو مجھے تو کیا فائدہ ہوگا. نہیں، کہنے والا کس درد سے کہتا ہے، چاہے وہ ہمارا شاگرد ہی کیوں نہ ہو، اس کی بات دھیان سے سنے. بولے نئے ساتھی کی جماعت ہے، کوئی عالم ہوتی تو اس کی بات سنتا میں، بہت سارے یہ سمجھتے ہیں. نہیں، یہ نفسانیت ہے. بلکہ مسجد میں بیٹھے ہیں، بات کرنے والی کوئی دیہات کی جماعت آئی ہے، جیسے ہی بات کر رہا ہے ہم دھیان سے سنیں اور اپنی اصلاح کی نیت سے سنیں، اپنی اصلاح کی نیت سے سنیں. یہ نہ سمجھے کہ ہم تو اعتکاف میں آ کر بہت بڑی بڑی باتیں سنی، اب ان کی باتیں ہمیں تو کچھ پسند ہی نہیں آتی. نہیں نہیں، ہماری اصلاح تو گھر پہ ہی ہوگی، کہ وہاں پر ہم دھیان اور توجہ کے ساتھ ان کی باتیں سنیں اور یہ نیت سے سنیں میری اصلاح ہوگی، تو اللہ تعالیٰ اس کی بات میں کوئی ایسا جملہ ڈال دیں گے جو میری زندگی کو پلٹ دے گا. تو کریں گے. تو یہ ہمارے اندر بہت ساری خرابی آ گئی تھی، تو اس کو میں نے وضاحت کر دی. فرمایا ایک مرتبہ حضرت نے فجر کی نماز کے بعد معہد الفقیر کی نئی بنی ہوئی مسجد زینب میں درس ہو رہا تھا، دوستوں پر کچھ اونگ سی تاری ہو رہی تھی. حضرت جی دعوت برکاتہ تم نے سامعین سے پوچھا کہ کیا میری باتیں سن رہے ہو؟ پھر فرمایا کہ نہیں سن رہے. اس لیے ضروری ہے کہ بیان کے دوران کوئی شخص بھی مراقبہ نہ کرے، کوئی بھی نہ کرے، اور تسبیح بھی نہ پڑھے، دھیان اور توجہ کے ساتھ رہے. یہ شیطان کی چال ہوتی ہے کہ وہ سمجھنے سمجھانے کے وقت بندے پر نیند طاری کر دیتا ہے، ویسے نیند نہیں آئے گی. دیکھو سونے جاتے کہتے ہیں نیند نہیں آئے، اور بیان میں شروع ہوتا تو نیند آ جاتی. واہ، تو یہ ہے. اور بازے کیا آتے ہیں، سونے کے وقت میں سوتے نہیں ہیں، تو ظاہر بات ہے سونے کا وقت ملا نہیں، سونے تو بیان شروع ہوگا تو نیند آنے والی ہے، اور نیند کا وقت دیا گیا تھا اس میں باتیں کر رہے تھے. تو فرمایا وقت بندے پر نیند طاری ہوتی ہے، آگے پیچھے مراقبہ کرنے کو دل نہیں چاہتا، مگر اس وقت مراقبہ کو بھی دل چاہتا ہے. کوئی حقیقی مراقبہ کرتا ہے، کوئی نیند میں سو جاتا ہے، وہ بھی مراقبہ ہی کرتا ہے. ارے آنکھیں بند کر کیوں نہیں ہوتا، تو کیا مراقب بن گئے. تو اس لیے سمجھے، کہیں بھی ہو، یہ کوئی یہاں کی نہیں، کوئی بھی دینی مجلس ہو، جس کی بھی بات ہو، دین کی بات ہو رہی ہے تو اس کی عظمت یہ ہے کہ اپنی اصلاح کی نیت سے سنو، اور اس وقت میں کوئی ذکر نہ کرے. بھائی تسبیحات بتائی گئی ہیں، ہم سوچتے یار چلو چھوٹ جائے گی، بیان کے وقت ابھی اثر کے دن تو سب اسی میں پورے کر رہے ہوں گے نا. جو کرتا ہے آج سے بند کر دے، اور جو غلطی کے اللہ سے معافی مانگ لے. تو سوچے کہ آگے پیچھے اتنی کوشش تمنا ہونے کے بعد بھی مراقبہ کو دل نہیں چاہتا، بلکہ بعض دوست زبردستی تھوڑا سا مراقبہ کرتے ہیں، آخر کیا وجہ ہے کہ بیان کے دوران بڑی جلدی مراقبہ کے لیے گردن جھکتی ہے؟ وہ نیند کے لیے گردن جھک جاتی ہے اور وہ مراقبہ کے لیے. یہ شیطان کی چال ہے اور نفس کی مکاری ہے تاکہ بیان میں سلا کر فائدہ مند باتوں سے محروم کر دیا جائے. اس لیے بیان کے دوران قطعاً کسی کو مراقبہ کی اجازت نہیں ہے. ان فی ذلک لذکرا لمن کان له قلب, بے شک اس میں اس کے لیے نصیحت ہے جس کا دل ہو. یہ مختصر بات ہے کہ یہ جو باتیں ہوئی نصیحت کرنے والے نصیحت لینے والے کی, اس میں نصیحت کی بات آ گئی, اس کی زیادہ تفصیل کی ضرورت نہیں. فرمایا میں نے ایک دکھ بیان کرنا ہے, غور سے سنیں. اور مراقبہ اور نیند کو اپنے سے دور رکھیں. اپنے دوستوں میں بیٹھا ہوں کہ دکھ بیان کروں یا نہ کروں, سب نے کہا بیان کریں. حضرت نے پوچھا کہ مجھے ایک دکھ بیان کرنا ہے, کروں یا نہ کروں؟ تو سب نے کہا بیان کریں. آپ دامت برکاتہم نے فرمایا آپ لوگ بتائے کہ جہاں دن رات قرآن مجید پڑھا جا رہا ہو, جہاں دن رات قرآن مجید پڑھا جا رہا ہو وہاں رحمت اترتی ہوگی یا نہیں اترتی ہوگی؟ ارے بولا اترتی ہوگی, ضرور اترتی ہوگی. جہاں معصوم بچے اپنے معصوم زبان سے قرآن مجید پڑھتے رہے ہو وہاں تو مسلا دھار بارش کی طرح رحمت برس رہی ہوتی ہے, مگر پڑھانے والے قاری صاحبان کو فائدہ کیوں نہیں ہوتا؟ بھئی قرآن پڑھ رہا ہے, بچے پڑھ رہے, معصوم بچے ہیں معصوم زبان سے, تو اللہ تعالیٰ تو رحمت کیوں اترتی؟ تو پڑھانے والا جو استاد ہے اس پر رحمت کیوں, اس پہ تو ان کو فائدہ کیوں نہیں ہوتا ہے؟ استاد کو پڑھانے والے کو فائدہ کیوں نہیں ہوتا ہے؟ اس لیے کہ عین اس ماحول میں بیٹھ کر بعض قاری بچوں کے چہروں پر بد نظری اور حوث کی نظریں ڈال رہے ہوتے ہیں. دل نہیں بنا ہوتا ہے تو انسان کیسے کیسے گناہ کر لیتے ہیں. اس کا جواب مشائخ نے ایک مثال کے ذریعے دیا ہے کہ بچہ چھوٹا ہو تو ماں کا ہلکا دودھ بچے کو پلاتے ہیں. بچہ چھوٹا ہوتا ہے تو ماں کا دودھ پیتا ہے, اور جوانی میں تو انسان بھینس کا دودھ بھی ہضم کر لیتا ہے, پہلے بچہ ہضم نہیں کرے گا. اسی طرح تمام انوار میں قرآن کے اپنے انوارات ہیں اور وہ بہت بھاری انوارات ہیں, ہر انسان اس کو ہضم نہیں کر سکتا. اور ایک ہے ہلکے انوارات, سب سے لطیف اور ہلکے انوارات اللہ اللہ کے ذکر ہیں. اس لیے ہر شخص کو پہلے یہ دیا جاتا ہے, اس انوار کو وہ لے سکتا ہے, اللہ اللہ مراقبہ کرے, اس کا دل جاگنی کرے, تو یہ ہلکے ہیں. اب بہت سے لوگ کہتے ہیں بھائی ہم تو قرآن شریف اتنی مرتبہ ختم کریں گے, وہ 10 قرآن بھی رمضان میں ختم کر لے لیکن اس قرآن کی جو رحمتیں ہیں اس کے جو انوارات ہیں اس کے اندر داخل نہیں ہو رہے. ہو جانا چاہیے نا, کیونکہ وہ تو سب سے بڑا نورانی ہے, اس میں انوارات ہیں, لیکن قرآن پڑھنے والے کو اس کے انوارات نہیں مل رہے ہوتے ہیں. اس کی وجہ کیا ہے؟ کہ اس کا ہاضمہ ابھی کمزور ہے, اور ہاضمہ کمزور ہو تو زیادہ پاور کی گولی کھا لے تو طبیعت زیادہ خراب ہو جاتی ہے. تو قرآن کو زیادہ ختم کرنے سے ثواب تو مل گیا ہے لیکن اندر جو نقصان ہوا اس کو پتہ نہیں ہے. اب حدیثوں میں آتا ہے فضائل رمضان میں تو پھر کثرت سے قرآن کی تلاوت کرو, تو پھر آپ سوال کرو کہ پھر کثرت قرآن طریقہ مطلب کیا ہوا؟ بھائی جو شریعت کہے گی کثرت قرآن کی تلاوت کرو تو وہ ان لوگوں کو کہہ رہی ہے جن کے ہاضمہ صحیح ہو گیا. ارے سمجھے, یعنی جنہوں نے اپنے آپ کو بنایا ہے ان کے لیے کثرت تلاوت سے آگے ترقی ہوگی, اور جنہوں نے ابھی اپنے کو بنایا نہیں ہے تو اس کو ماں کا دودھ چاہیے, اس کو ذکر و مراقبے سے وہ آگے بڑھے گا. سمجھ رہے ہو بھائی بات؟ اب تو اس لیے فرمایا دل کے اندر اللہ اللہ کے ذکر ہے کہ اس کے لیے شروع میں اس کی کثرت کروائی جاتی ہے تاکہ دل کے اندر فیض کے اخذ کرنے کی صلاحیت پیدا ہونا شروع ہو جائے. اس کے کئی اسباق کے بعد پھر لا الہ الا اللہ کا ذکر کروایا جاتا ہے, پہلے نہیں کروایا, بہت دیر کے بعد آتے ہیں. کئی اسباق ختم ہونے کے بعد لا الہ اللہ کا ذکر آتا ہے. اس کے انوار گویا بکری کے دودھ کی طرح تھوڑے سے ثقیل ہوتے ہیں, اور پھر بھینس کے دودھ کی طرح ذرا ثقیل ہے، انوارات قرآن کے ہیں، تو انوارات جو قرآن کے ہیں وہ زیادہ بھاری ہیں، اس لیے اس انوارات کو ہضم کرنے کے لیے پہلے ایک صلاحیت پیدا کرے، اس کے بعد انسان ایک قرآن خالی ختم کرے گا اس کی حالت پوری ہو، یعنی ترقی کرتا چلا جائے گا، زیادہ کثرت کی ضرورت نہیں ہے، وہ ایک ایک آیت پڑھے گا، وہ ایک آیت بھی اتنی ترقی کرے گا جو 10 قرآن پڑھ کے اتنی ترقی نہیں کر سکتا، تو ہمارے اندر وہ طاقت پیدا کرنی ہے، یہ جو مجلس ہے اور یہ جو بیعت کروایا جاتا ہے، ذکر اس کا سکھایا جاتا ہے، وہ اپنے اندر وہ طاقت پیدا کرنے کے لیے کہ تاکہ ہم ترقی کر سکیں۔ پھر انسان ثقیل انوارات کو بھی جذب کر لیتا ہے، کیونکہ ہلکے انوارات جذب کر کے صلاحیت پیدا ہو چکی ہوتی ہے آخر میں نماز کے انوارات، اور نماز کے بھی اپنے انوارات ہیں، وہ اس سے بھی بھاری ہے، اور ہم نماز کثرت سے پڑھتے ہیں، کثرت سے فرائض تو نہیں پڑھ سکتے، فرائض تو متعین ہے، فکس ہے، زیادہ زیادہ نوافل پڑھ سکتے ہیں، تو فرمایا اس سے پہلے پہلے یہ اپنے اندر وہ طبیعت وہ پیدا کرے کہ انوارات لے سکے، اس کے بعد نوافل کی کثرت بہت دفع دیتی ہے، بلکہ اللہ کا قرب ملتا ہے، پہلے قرب نہیں ملے گا، حدیث میں آیا کہ نوافل کی کثرت کرو، سجدے کی کثرت کرو، اس سے اللہ کا قرب ملتا ہے، فضائل نماز میں لکھا ہے، اس پر میں پڑھتا تھا، غور کرتا تھا، میں نماز تو پڑھ رہا قرب نہیں مل رہا ہے، وہ بعد میں سمجھ میں آیا کہ اصل میں ہمارے اندر وہ چیز نہیں ہے، کیونکہ نماز کے اپنے انوارات ہیں جو ہم ہضم نہیں کر سکتے ہیں، اس لیے پہلے ابتدا میں انسان سب نوافل کو ایک سائڈ پر رکھ کر اس کو کرے گا جتنا مراقبہ، اور اپنے آپ کو بنائے گا، اس کے بعد پھر وہ نوافل بھی شروع کرے گا، تو اس کو کیا مزہ آئے گا جس کو ہم بیان نہیں کرتے، وہ تو اس وقت دیکھ لیتا۔ تو سمجھ میں آ گئی بات، بہت سے لوگ اس پر زیادہ زور دیتے ہیں، وہ ہمارے سامنے اس کی حدیثیں ہوتی ہیں، وہ اپنی جگہ پر بالکل صحیح ہے، اس میں کوئی اشکال نہیں ہے، لیکن ہم بیمار ہیں، اس لیے بیمار کو پہلے بڑی غذا، طاقت والی غذا نہیں کھانی چاہیے، ہلکی غذا کھا کر معدے کو صحیح کرے، اس کے بعد بھاری غذا کھائے گا تو ہضم ہو جائے گا۔ ایسے ہی روحانیت کے اندر بھی ہے کہ پہلے ذکر و اذکار اللہ والوں سے لے کر اپنے آپ کو بنائے، اور ایک درجے کے جانے کے بعد پھر اس کو قرآن کی تلاوت نماز سے بہت جلد ترقی ہوگی، پھر یہ ذکر و مراقبہ سے ترقی نہیں ہوگی، پھر قرآن اور نماز سے ترقی ہوگی۔ اس لیے دعوت و تبلیغ میں پہلے ہی دے دیا گیا ہے، بھائی ہماری محنت کا میدان کلمہ نماز کو صحیح کر، ہے نا، سیدھا الفاظ ہے، تو اصل کلمہ نماز ہی ہے، لیکن اس کلمہ نماز کو صحیح کرنے کے لیے یہ ساری محنت ہے، اس لیے وہاں پر بھی دعوت تبلیغ میں بھی کلمہ نماز ہی صحیح کرنا ہے، لیکن برسوں ہم محنت کرتے کرتے ہمارا کلمہ نماز ابھی تک صحیح نہیں ہوا، نہیں ہوا، تو اس لیے کہتے ہیں، اس لیے وہاں رگڑائی کرائی جاتی ہے، مجاہدہ کرایا جاتا ہے، دیہات دیہات میں گھمایا جاتا ہے تاکہ کلمہ نماز صحیح ہو، بس کلمہ یعنی قرآن اور نماز عبادت ہے، فرمایا یہ صحیح ہو جائے گا، تو ابھی تک ہم کلمہ ہی صحیح نہیں ہوا ہمارا، اور ہم بہت فخر کرتے ہیں ہم بہت نیک بن گئے، تو گھر میں پوچھے کہاں گئے تھے، بولے کلمہ صحیح کرنے گئے تھے، سب ہنسے گئے، ارے بولے ابھی تک کلمہ تیرے کو نہیں آتا، بولے نہیں آتا، کلمے کے الفاظ تو آتے ہیں لیکن کلمے کے جو متقاضے اور معنی ہیں اس کو صحیح کرنے کے لیے آئے ہو، کہ ابھی تک ہمارا کلمہ ہی صحیح نہیں ہوا، جب کلمہ صحیح ہو جائے گا تو زندگی صحیح ہو جائے گی، نماز صحیح ہو جائے گی، تو آخر میں نماز کے انوارات جو کہ اور زیادہ ثقیل ہوتے ہیں، نماز کے انوارات انسان جذب کرتا ہے اور محسوس بھی کرتا ہے، حضور والی نماز نصیب ہونا پھر شروع ہو جاتی ہے۔ جی تو یہ تھا دکھ کی بات، کیا تھی؟ اس میں بہت ساری باتیں ہیں، ایک تو درمیان میں کوئی ذکر مراقبہ نہ کرے، اور دوسری بات یہ ہے کہ ہم جو بڑی بڑی عبادتیں کر لیتے ہیں، بہت سارے لوگ کثرت تلاوت کرتے ہیں، بہت اچھی بات، لیکن یہاں کچھ اور سیکھنے کے لیے آئے، یہاں پر جو سیکھنے کے لیے آئے وہ سیکھو، تو کثرت تلاوت تو گھر پہ جا کر بھی ہو سکے گی، لیکن یہاں پر وہ نہیں سیکھا اور وقت اس میں لگ گیا، تو جو اصل مقصد تھا وہ پورا نہیں ہوا، تو یہ یاد رکھیں۔ और उसमें भी अगर कोई सवाल आता तो इंफरादी पूछ लेना। तीन नेमतें हैं अल्लाह ताला ने इंसान को, तीन नेमतें दी हैं भाई, करीब होते जाओ। कौन कौन सी? दिमाग, नफ्स और कल्ब। दिमाग, नफ्स और कल्ब, तीन नेमतें हैं अल्लाह ताला ने दी। तीनों नेमतें हैं, यानी दिमाग को कहेंगे अकल, यूं समझो, अकल, नफ्स और कल्ब। इरशाद फरमाया दिमाग अकल का मरकज है, दिमाग होती है ना अकल, अकल का मरकज दिमाग होता है, और यही अकल कैफिये इल्म का मकाम होता है, यानी इल्म सीखने के लिए अकल की जरूरत होती है। अकल ही नहीं हो तो इल्म क्या सीखेगा? कोई भी इल्म, दीनी हो, दुनियावी हो, इंजीनियरिंग हो, डॉक्टर का हो, कोई भी हो, तो जो भी इल्म सीखे उसके लिए अकल की जरूरत है। कोई भी ख्याल उसको दे दिया जाए, ये उसके मुताबिक सोचती रहती है अकल। कोई ख्याल दे दो उसको, तो इल्म में हमेशा सोचना होता है, तरक्की करना होता है, कहीं तजाद आता है, कहीं मुतशाबे होते हैं, क्या करूं, तो अकल सोच कर उसमें से निकलती है। इसलिए अकल को अच्छे अच्छे ख्याल देने चाहिए ताकि वो भी अच्छे ख्याल का मजमुआ बन जाए। इसलिए अकल को अच्छे ख्याल दिया जाए। नफ्स, नफ्स का क्या काम? नफ्स ख्वाहिशात का मकाम। अकल इल्म का मरकज है। अकल इल्म कहां होता है भाई? अकल। और नफ्स ख्वाहिशात का मकाम। जितनी ख्वाहिशात उठती है वो नफ्स में होती है, उसमें अच्छी बुरी ख्वाहिशात पैदा होती रहती है। ये ख्वाहिश कि मैं वली बन जाऊं, ये अच्छी ख्वाहिश है। किसी गुना की ख्वाहिश भी बुरी है कि फुला गुना करूं, ये भी ख्वाहिश है, ये बुरी है। इसलिए जो ही बुरी ख्वाहिश दिल में पैदा हो उसे झटक दे और अच्छी ख्वाहिश को बार बार दोहराए, तो आहिस्ता आहिस्ता नफ्स अच्छी ख्वाहिशात का खूगर बन जाता है। और दिल, दिमाग, नफ्स और कल्ब, यानी दिल, दिल का क्या काम? इरशाद फरमाया कल्ब मोहब्बत इलाही का मकाम। अल्लाह की मोहब्बत कहां रही? दिल, दिल जो है वो मोहब्बत के लायक, चाहे अल्लाह की मोहब्बत उसमें भरे या मखलूक की मोहब्बत भरे, ये मरकज मोहब्बत है। अगर उसमें मोहब्बत अल्लाह की नहीं भरेंगे तो मखलूक की आएगी, क्योंकि दिल का काम है, दिल तो कहेगा मुझे मोहब्बत चाहिए। या तो बुतों की मोहब्बत, इंसानों की मोहब्बत भरेगा, और अगर वो आ गई है, अब अल्लाह की मोहब्बत बननी है, तो बैठकर उसको सिखाया जाएगा, अगर अल्लाह की मोहब्बत आएगी तो मखलूक की मोहब्बत निकल जाएगी। इसलिए किसी के दिलों में अगर मखलूक की मोहब्बत है तो ये मेहनत करेगा तो अल्लाह की मोहब्बत आते ही मखलूक की मोहब्बत निकल जाएगी। तो दिल जो है वो मोहब्बत का मरकज है, नफ्स जो है वो ख्वाहिशात का मरकज है, चाहे अच्छी हो या बुरी हो, और दिमाग जो है वो इल्म का मरकज है। ये बात समझ में? दिल के अंदर जज्बात उभरते हैं, जुरअत, बहादुरी, कुर्बानी का जज्बा, दूसरों को फायदा पहुंचाने का जज्बा वगैरह, ये सारे जज्बात उनका मकाम दिल होता है, जज्बा का उभरना। जैसे दिल में जज्बात होंगे वैसे ही दिमाग में ख्याल आएंगे। जैसे दिल में जज्बात होंगे तो दिमाग उस पर ताना बाना जोड़ेगा कि इसको हल कैसे करें। तो ये अपना उस जज्बात को सीधा भेज देता है अकल को, फिर अकल उस पर सोचती है कि उसको ऐसा पूरा किया जाए। समझे? सब प्लान बनता है, अल्लाह का ऑटोमेटिक एक सिस्टम है, निजाम है। तो जो भी इंसान के दिल में आता है वो फौरन दिमाग पर जाता है। तो जितने जज्बात में शिद्दत होगी उतना ही दिमाग भी मुतासिर होगा, उसमें भी अच्छे अच्छे ही ख्याल आएंगे। मोहब्बत इलाही भी एक जज्बा है, इसलिए अंबिया किराम ने दुनिया में आकर दिलों को अपनी मेहनत का मकाम बनाया। इसलिए अंबिया ने आकर अपनी मेहनत का मकाम दिलों को बनाया, कि दिलों पर मेहनत की, क्योंकि दिलों में अच्छे ख्याल भरा जाएगा तो फिर उसकी बॉडी पूरी अच्छी बन जाएगी। इसलिए ये जो मुराकबा कराया जाता है उसके जरिए से क्या चाहा जाता है? कि दिलों के अंदर अच्छे जज्बात हो। वो नबियों वाली ही मेहनत है। तो ये है कि दिलों के अंदर, हमारे अंदर अच्छे और अल्लाह की मोहब्बत भरी जाए। وہ جانتے تھے کہ دل سنوریں گے تو خیالات خود بخود سنور جائیں گے. وہ سمجھتے تھے خرابی کی بنیاد کہاں ہے. اس لیے اصلاح کا شارٹ کٹ راستہ یہ ہے کہ دماغ اور نفس کو ٹھیک کرنے کے لیے دل کے جذبات کو ٹھیک کر. اس لیے دلوں پر محنت شروع ہو جائے. اور اللہ والے بھی محنت کس پر کرتے ہیں؟ دلوں پر محنت. جسمانی ڈاکٹر جسم پر محنت کرتے ہیں اور روحانی ڈاکٹر دل پر محنت کرتے ہیں. جو روح کے رہنے کی جگہ یہ روحانی ڈاکٹر بنے وہ جسمانی. تو دل جو ہے وہ بھی ہمارا بیمار ہے, اس کے علاج کی ضرورت ہے. تو یہ اس کے ڈاکٹر بہت کم ملتے ہیں. تو اس کے لیے فرمایا نیک صحبتیں رکھے, نیک لوگوں کے ساتھ بیٹھیں گے تو دل کے اندر جذبات نیک بنیں گے. دل ہے مسلمان میرا, دل ہے مسلمان میرا نہ تیرا, تو بھی نمازی میں بھی نمازی. نمازی تو ہم سب ہیں لیکن دل مسلمان نہیں ابھی تک, یعنی دل گندا ہے. دل اگر خاک میں زندہ و بیدار ہو تیری نگاہ توڑ دے آئینہ محروم ماں. دل اگر زندہ ہو جائے نا تو ایک نگاہ سے انسان کے باطل کو توڑ دے گی, دلوں کو پلٹ دے گی. حضور کے پاس صحابہ آتے تھے, ایمان لاتے تھے, ایک نگاہ سے بدل جاتے. اس لیے حضور کی نگاہ جس پر پڑی ہے ایمان کی حالت میں اسی کو صحابی کہا جاتا ہے. ایمان نہیں ہے اور حضور کی نگاہ پڑی تو وہ صحابی نہیں ہے, سمجھے. لیکن ایمان کی حالت میں پڑی ہے پھر وہ چاہے جس علاقے کا رہنے والا وہ صحابی گنا جائے گا. تو کیوں نگاہ کی شرط رکھی کہ نگاہ پڑنے سے دلوں سے جو باطل مٹ جاتا ہے وہ الگ ہوتی چیز. اس لیے دل بنا بھی کر خدا سے طلب, آنکھ کا نور دل کا نور نہیں ہے. آنکھ کا نور الگ ہے اور دل کا نور الگ ہے. اب دل کی حقیقت کو سمجھے. ارشاد فرمایا قلب اور فؤاد میں فرق ہے. قلب کی مثال مکان کسی ہے, فؤاد کی مثال مکین کسی ہے. قلب کو فؤاد بھی کہتے ہیں لیکن فؤاد الگ ہے, قلب الگ ہے. فرمایا مکین کسی ہے, قلب کے اندر جو فہم سمجھ اور حکمت ہوتی ہے وہ فؤاد کہلاتی ہے, سمجھے. تو قلب میں ہی سب چیز رہ سکتی ہے. قرآن حکیم میں ان السمع والبصر والفؤاد کل اولئک کان عنہ مسئولا, بے شک کان اور آنکھ اور دل ان سب سے پوچھا جائے گا. اس طرح دوسری جگہ فؤاد کا تذکرہ ایک اور طرح سے فرمایا نار اللہ الموقدہ التي تطلع علی الافئدہ, اللہ تعالی کی بھڑکائی آگ ہے جو دلوں تک اتر جائے گی. دل کی حقیقت سمجھے. دل پہلے مزغہ ہے, مزغہ پھر قلب ہے, اس کے اندر پھر فؤاد ہے. اب یہ سب سمجھ میں نہیں آئے گا. دل پہلے مزغہ ہے پھر قلب ہے پھر فؤاد ہے, تو سمجھ میں نہ آئے تو کوئی بات نہیں, گھبرانا نہیں. انبیاء کرام علیہ السلام پر جو پیغامات اللہ تعالی کی طرف سے آتے ہیں تو دل اور فؤاد پر ہی آتے ہیں. جیسے وحی کہا جاتا ہے, جسے وحی کہا جاتا ہے, ہم فؤاد کو چھوڑ دو, یہ لفظ تھوڑا نامانوس ہے, ہم دل پر سے خالی چلتے ہیں, سمجھے نا. تو سمجھنا آسان ہو جائے گا. تو اللہ تعالیٰ کی طرف سے جو پیغامات آتے ہیں وہ کہاں پر آتے ہیں؟ دل کے پر. اسی طرح اولیاء اللہ اور مقبولان بارگاہی الہ کو بھی, بارگان الہی کو بھی اشارات ہوتے ہیں جنہیں الہام کہتے ہیں. وہ دل پر اللہ تعالیٰ کی محبت میں اتنا گہرا چلا جاتا ہے کہ ہر وقت ہی اللہ تعالیٰ کی یاد رہتی ہے, تو وہ بھی دلوں پر اشارے ہوتے ہیں, جس کی وجہ سے وہ دل میں اللہ تعالیٰ کی یاد رہتی ہے, جس کی وجہ سے دل میں اللہ تعالیٰ کی یاد رہتی ہے اور شدید ترین محبت پیدا ہو جاتی ہے کہ انسان اللہ تعالیٰ کو بلانا بھی چاہے تو بلا نہیں سکتا. اس وقت انسان کی عجیب حالت ہو جاتی ہے کہ وہ دل سے دل پر توجہات ڈالتا ہے, دل سے دلوں پر توجہات ڈالی جاتی ہے. اب دکھتا کچھ نہیں لیکن آج کی سائنس نے ہمیں بتا دیا, میں ایک موبائل अपने दिल से दूसरे मोबाइल के दिल पर तवज्जो डालता नहीं करता। भाई मोबाइल के अंदर भी तो एक दिल है ना, तो वो तवज्जो डालता है दूसरे मोबाइल पर, तो पहुंच जाता कि नहीं पहुंच जाता। तो बस उससे बात समझ लो कि ऐसे ही एक अल्लाह वालों के दिल से एक बंदे के दिल में तवज्जो जाती है, लेकिन कब दूसरा मोबाइल ऑन हो तो ना, अगर वो ऑफ हो तो ये तवज्जो डाल रहा है। बोले भाई जवाब आता है कि भाई वो बंद है, तो फिर क्या करो। ऐसे अल्लाह वाले भी तवज्जो डालते हैं, लेकिन हमारा दिल गाफिल होता है तो तवज्जो हमें मिलती नहीं है, वापस आ जाती है और वापस जवाब मिलता है कि भाई उसका दिल गाफिल है, जैसे मोबाइल में जवाब मिलता है। तो इसलिए मैं इस साइंस की टेक्नोलॉजी से समझाना आसान है। तो मोबाइल भी तवज्जो देता है दूसरे मोबाइल पर, तो ऐसा दिल भी तवज्जो देता है दूसरे दिलों पर, और उसमें भी वो दिल गाफिल होंगे तो उसको नहीं मिलेगी, वो ध्यान वाले होंगे तो मिलेगी। तो ये है कि उस वक्त इंसान की अजीब हालत होती है, जब इंसान का दिल ध्यान होता है तो अल्लाह वाले जब तवज्जो डालते हैं, जब वो तवज्जो हमें मिलती है और जिक्र अस्कार हो रहा होता है, उस वक्त इंसान की अजीब हालत होती है कि वो दिल से दिल पर तवज्जो डालता है, और फिर ये फैज नूर की शक्ल में एक दिल से दूसरे दिल के अंदर जा रहा होता है। फिर यह हालत होती है बस हम तुम आगा है इस रब्ते खफी से, बस हम और तुम आगा है इस रब्ते खफी से, मालूम किसी और को ये राज नहीं है। जी तो मालूम किसी को राज नहीं है, वो अल्लाह वाले तवज्जो डाल रहे होते हैं, जिस पर पड़ रही है वो आता है और ये राज उसके दरमियान में होता है और किसी को पता नहीं। समझे? अल्लाह ताला हम सबको ये बात समझा दे। कुरान हकीम में है, यौम ला यनफउ मालू वला बनून इल्ला मन अतल्लाह बिकल्बिन सलीम। इल्ला मन अतल्लाह बिकल्बिन सलीम। कल्ब सलीम उसको कहते हैं जो मां सिवा अल्लाह की मोहब्बत से महफूज हो। एक कल्ब सकीम होता है और एक कल्ब सलीम होता है। उसको सादा अल्फाज में कहे, एक बीमार दिल होता है, एक तंदुरुस्त दिल होता है। ये तो समझ में आ गई ना? तो कल्ब सकीम यानी बीमार दिल और कल्ब सलीम यानी तंदुरुस्त दिल। तो फरमाया तंदुरुस्त दिल की क्या अलामतें हैं, जो उसके दिल में अल्लाह के अलावा किसी की मोहब्बत नहीं है। ऐसे दिल की हर वक्त तवज्जो अपने रब की तरफ रहती है। जो दिल तंदुरुस्त है वो हर वक्त अल्लाह की तरफ मुतवज्जे रहता है, वो रब ताला की मोहब्बत में उसी तरह गिरफ्तार हो जाता है कि फिर उसकी निस्यान और इस्यान से जान छूट जाती है। निस्यान और इस्यान का लफ्ज गुजरा है पता है? फिर निस्यान और इस्यान से जान छूट जाती है। निस्यान से क्या मुराद है? गफलत। और इस्यान यानी गुना। तो फिर गफलत भी खत्म और गुना भी खत्म। कब? जब दिल तंदुरुस्त हो गया और उसको अल्लाह से ताल्लुक जुड़ गया है, तो निस्यान और इस्यान से जान छूट जाएगी। और उसी जान छुड़ाने के लिए तो इंसान मारा मारा फिरता है, सबके पास जाता रहता है, बोले इसी से जान ही नहीं छूटती, सारे नेक अमल करता हूं लेकिन निस्यान और इस्यान नहीं जाता, इतनी पुराने पढ़ता हूं लेकिन निस्यान और इस्यान नहीं जाता है, इतनी नमाजें पढ़ता हूं नवाफिल पढ़ता हूं और निस्यान और इस्यान नहीं जाता। तो मालूम हुआ कि दिल बीमार है और तुम काम कर रहे हो बहुत पावरफुल, तो कहां से मिलेगा? पहले इसका इलाज करो, उसके बाद उसको पढ़ो। समझ रहे हो? बॉसों को बहुत अच्छा समझ में आ रहा है। तो फरमाया निस्यान और इस्यान से जान छूट जाए। निस्यान से जान छूटने से मुराद ऐसा इंसान फिर अल्लाह ताला को भुलाना भी चाहे तो भुला नहीं सकता, और इस्यान से जान छूटने से मुराद है कि हर किस्म के छोटे बड़े गुनाहों से उसे कल्बी नफरत और बेजारी हो जाती है, इस तरह वो गुनाहों से महफूज हो जाता है, इस तरह वो गुनाहों से महफूज हो जाता है। उस वक्त इंसान बे इख्तियार पुकार उठता है, हर तमन्ना दिल से रुखसत हो गई, हर तमन्ना दिल से रुखसत हो गई, अब तो आजा, अब तो खिलवत हो गई। यानी अल्लाह से कह रहे कि अब तो आजा, अब तो मैंने दिल में से सबको खाली कर दिया, अब मकान खाली है, अब आ जा। तो अल्लाह ताला कहते पहले मकान खाली कर दे, मैं आ जाऊंगा। एक घर में आदमी पहले से रहता हो, दूसरे को आ जा तू, तो कह आएगा फिर खाली करो तो मैं लू। तो अल्लाह ताला इसको हम पुकार रहे हैं कि अल्लाह आ जा, लेकिन खाली करते नहीं है। फरमाया निस्यान और इस्यान से पाक हो गया, अब अल्लाह ताला को बुला लो, अब तो आ जा, अब तो खिलवत हो गई, अब तो खाली हो गया। तो हर तमन्ना दिल से रुखसत हो गई, अब तो आ जा, अब तो खिलवत हो गई। दिल की सख्ती के अलामत, वो दिल में सकीम था ना, वो ये दिल में, ये कल्बे सलीम था यानी तंदुरुस्त दिल, और दूसरा दिल बीमार है, वो सख्त होता है। फरमाया आज दिल इतने सख्त हो गए हैं कि उनकी मिसाल इस तरह हो गई, सुम्म कसत कुलूबकुम, फिर तुम्हारे दिल सख्त हो गए। दिल की सख्ती की अलामत यह है कि नमाज में खुशुखुजू नहीं है, आंखें हैं मगर गज़े बसर के मजे से वाकिफ नहीं है। आंखें हैं गज़े बसर या आंखों के झुकाने का जो मजा है उससे वो वाकिफ नहीं है। आंखें झुकाने का एक मजा है, उसका टेस्ट लिया ही नहीं। जबान है मगर जिक्र की लज्जत से ना आशना है, उसको पता ही नहीं कि जिक्र की लज्जत क्या चीज है। कान है मगर कुरान सुनने के प्यासे नहीं है। कान है क्यों नहीं है, कुरान सुनना अच्छा क्यों नहीं लगता है, कि दिल बीमार है। दिल बीमार है, उसकी अलामत यह है कि जबान है जिक्र में मजा नहीं है, आंखें हैं लेकिन झुकाने में मजा नहीं है, और कान है मगर कुरान के सुनने में मजा नहीं है, दिमाग है मगर दुनिया की मोहब्बत उसमें भरी हुई है, दिल दिल है मगर मोहब्बत इलाही की शिद्दत से नावाकिफ। ये इसको कहते हैं बीमार दिल। अब बताओ हमारा दिल तंदुरुस्त है बीमार है? माशाल्लाह, चलो इतना तो तवाज़ु आ गई कि बीमार है, वरना कहते भाई हम कैसे भी, हम तो तंदुरुस्त आदमी हैं। तो जो आदमी अपने आप को बीमार समझता है तो अल्लाह ताला उसको अच्छा कर दे। इसलिए कहते हैं सबसे बड़ी बीमारी है कि बीमार अपने आप को बीमार ही न समझे, लेकिन आज तो सबने कबूल कर लिया कि हम बीमार हैं, तो इंशाल्लाह अच्छा भी हो जाएगा। तो ये है सख्ती। मोहब्बत, मोहब्बत तो कहते हैं लेकिन वो मोहब्बत नहीं जिसमें शिद्दत नहीं। मोहब्बत, मोहब्बत तो कहते हैं लेकिन वो मोहब्बत नहीं जिसमें शिद्दत नहीं। जी फरमाया दिल को दिल बनाना हम में से हर एक की जिम्मेदारी है। देखो हमारे दिल को दिल बनाओ, ये हर एक की जिम्मेदारी है। कल्बे अब्दुल्ला हकीकत में अर्शुल्ला है, अल्लाह का अर्श है हमारा दिल। कल्बे अब्दुल्ला यानी बंदे का दिल, ये क्या है? अल्लाह का अर्श है। हम समझते अल्लाह अपने अर्श पर रहते हैं, अरे अर्श तो हमारे अंदर है। हम अल्लाह को ढूंढने के लिए कहां कहां जाते हैं, अल्लाह हमारे दिल में आ सकते हैं, हमने बिठाया नहीं। तो ये अर्शुल्ला है, अल्लाह का अर्श है, और अल्लाह अपने अर्श पर तो आते हैं। हदीस कुदसी है, न मैं जमीन में समाता हूं न आसमान में समाता हूं बल्कि बंदे मोमिन के दिल में समा जाता हूं। अब बताओ अल्लाह इतने बड़े हैं, इतने छोटे से दिल में आ जाते। अभी अक्ल दौड़ाने जाएंगे ना तो फिर कहीं और जाऊंगे। इतने बड़े अल्लाह और छोटे से दिल में कैसे आते हैं? आसमान और जमीन इतने बड़े बड़े हैं, अल्लाह ताला कह रहे हैं मैं उसमें नहीं समाता, वो बड़ी चीज है। तो अकल कहती है कि अल्लाह बड़े हैं तो बड़ी चीज में तो समा जाते, न आसमानों में समाता हूं न जमीनों में समाता हूं, मोमिन के दिल में आ जाता हूं। ये बहुत चीजें हैं, लेकिन जो साइंस और कंप्यूटर की दुनिया जानते हैं उनको सब पता है, वो समझ जाते हैं कि बड़ी बड़ी चीजें इतनी छोटी चीज में आती है कि नहीं आती है। तो बस वही चीज है, कैसे आती है? अब दिमाग दौड़ा तो समझ में नहीं आता है, तो वो अल्लाह हमारे दिल में समा जाता है। फरमा मोमिन के दिल में समा जाता हूं। तू दिल में आता है समझ में नहीं आता, तू दिल में आता है समझ में नहीं आता, बस मैं जान गया तेरी पहचान यही है। सुभान अल्लाह, बस मैं जान गया तेरी पहचान यही है। तू दिल में आता है समझ में नहीं आता, बस मैं जान गया तेरी पहचान यही है। अब हमारी ये जिम्मेदारी है, तो बनकर अब हमारी ये जिम्मेदारी है कि इस दिल को साफ करें। हमारी क्या जिम्मेदारी? इस दिल को साफ करें आपने देखा होगा कुत्ता अगर जमीन पर बैठता है तो वो भी दुम हिलाकर जमीन को साफ कर लेता है। बीवियां घरों को खाविन के लिए बीवियां घरों को खाविन के लिए साफ करती है और चमकाती है। सोचे कुत्ते जैसा नजिस जानवर तो जमीन साफ करके बैठा, क्या इंसान को दिल साफ नहीं करना चाहिए? लेकिन इंसान अपने दिल को गंदा लेकर चल रहा है, घर को साफ कर रहा होता है, दिल को साफ नहीं कर रहा होता। ये नुक्ता भी याद रखे कि घर को साफ रखना मेजबान की जिम्मेदारी होती है, यानी जो जिसके घर में मेहमान जा रहे हैं तो जिसका घर है उसकी जिम्मेदारी होती है कि घर को साफ रखे, मेहमान की जिम्मेदारी नहीं होती है। किसकी होती है जिम्मेदारी? कि मेहमान आकर घर साफ करेगा। कहीं देखा कि मेहमान आया हो घर साफ किया हो? बल्कि मेजबान ने घर को पहले से साफ कर दिया मेहमान के आने के लिए, तो मेहमान की जिम्मेदारी नहीं होती। इसलिए जरूरी है कि अल्लाह का घर दिल को भी हम खुसूसी तौर पर पाक साफ रखे ताकि वहां अल्लाह की तजल्लियात आसानी से आ सके। तो हम दिल हमें साफ करना पड़ेगा और अल्लाह को हमें बुलाना है। हम अल्लाह ही को तो मांग रहे कि अल्लाह हमारे दिल में आ जाए। अरे बुलाते ही नहीं बुलाते, तो मेहमान की तरह हुआ मिसाल के तौर पर, और हम दिल वाले हैं, हम मेजबान की तरह हुए, तो पहले हम दिल को साफ करें फिर अल्लाह को बुला। लेकिन ये तो कहते अल्लाह तू ही साफ कर ले, तू ही आ जा, तो फिर ये तो ठीक नहीं होगा। तो इसलिए अल्लाह ताला की तजल्लियात आसानी से आ सके और ये घर आबाद हो जाए, जितनी ज्यादा अल्लाह ताला की मोहब्बत की तलब होगी उतनी ज्यादा उसकी रहमत दिल में आएगी। अल्लाह पर अल्लाह हम सबको ये बहुत कीमती बातें थी समझने की तौफीक अता फरमाए। ठीक है, थोड़ी देर मुराकबा कर ली, वक्त हो गया। لا إله إلا الله محمد رسول الله. هات وتعالى دعاء. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. يا الله ہمارے گناہوں کو معاف فرما، خطاؤں سے درگزر فرما، يا الله ہماری حفاظت فرما، عذاب قبر سے ہماری حفاظت فرما، سینے کے وسوسوں سے ہماری حفاظت فرما، معاملات کی پراکندگی سے ہماری حفاظت فرما، يا الله ان برائیوں سے جو ہوا لے کر آتی ہے اس سے ہماری حفاظت فرما، ان مکار دوستوں سے ہماری حفاظت فرما، یا اللہ ان دوستوں سے جو دوستی کے رنگ میں دشمنی کر رہے ہیں ان دوستوں سے ہماری حفاظت فرما، یا اللہ مسیح دجال کے فتنے سے ہماری حفاظت فرما، اللہ عورتوں کے فتنے سے ہماری حفاظت فرما، اللہ شیطان اور اس کے لشکر سے ہماری حفاظت فرما، یا اللہ ہمیں ہدایت عطا فرما، اللہ اپنی محبت عطا فرما، اپنا خوف عطا فرما، اپنی ملاقات کی تڑپ عطا فرما، یا اللہ ہمیں اچھی صحبت عطا فرما، یا اللہ ہمیں پاک دامن عطا فرما، امانت داری عطا فرما، اچھے اخلاق عطا فرما، قضا اور قدر پر راضی رہنا عطا فرما، یا اللہ نیک کام کی توفیق عطا فرما، یا اللہ رونے والی آنکھ عطا فرما، یا اللہ رونے والی آنکھ عطا فرما، یا اللہ رونے والی آنکھ عطا فرما، عافیت عطا فرما، یا اللہ داہنے ہاتھ میں ہمیں نام اعمال عطا فرما، یا اللہ اپنا فضل کامل عطا فرما، یا اللہ اپنا فضل کامل عطا فرما، یا اللہ اہل علم کسی معرفت عطا فرما، اہل ہدایت کسی توفیق عطا فرما، یقین والوں کے سے عمل عطا فرما، توبہ کرنے والوں کا سا خلوص عطا فرما، یا اللہ توبہ کرنے والوں سا خلوص عطا فرما، صبر کرنے والی سی ہمت عطا فرما، صبر کرنے والی کسی ہمت عطا فرما، خوف کرنے والوں کسی کوشش عطا فرما، شوق رکھنے والوں کسی طلب عطا فرما، یا اللہ ہم سب کے گناہوں کو معاف فرما، جو مانگا وہ بھی عطا فرما، جو مانگنے سے رہ گئے وہ بھی عطا فرما، ہمارے دعاؤں کو محض اپنے فضل و کرم سے قبول فرما. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم، صلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين، برحمتك يا ارحم الراحمين. Now what is the difference?